بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد وعجل فرجهم. محترم ناظرین السلام علیکم ورحمۃ اللہ. امید کرتے ہیں کہ آپ دنیا میں جہاں کہیں بھی موجود ہیں خداوند عالم کی حفظ و امان میں ہیں اور آپ بخیر و عافیت ہیں. جی ہاں ناظرین، ہم آپ تمام حضرات کو آپ کے پسندیدہ پروگرام راہ مبین میں تہ دل سے ہم استقبال کرتے ہیں، خوش آمدید بھی عرض کرتے ہیں. کائنات میں جو انسان بھی جس چیز سے مانوس ہے اور جس چیز سے الفت کرتا ہے، محبت کرتا ہے، محشر میں بھی اسی چیز کے ساتھ اٹھایا جائے گا اور اس کو محشور کیا جائے گا. اسی طرح سے بہت سے لوگ ہیں کہ جو فرشتوں کے ساتھ محشور ہوں گے. نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے کہ قیامت کے دن حافظان قرآن اور قرآن مجید کی آیات پر عمل پیرا ہونے والے افراد ایسے افراد ہیں کہ جو فرشتوں کے ساتھ محشور ہوں گے، اٹھائے جائیں گے. اور فرشتے بھی عام فرشتے نہیں، بلکہ ایسے فرشتے ہوں گے کہ جو اللہ اور رسول انبیاء کے درمیان واسطہ ہیں، یعنی وہی لانے لے جانے کا کام کرتے ہیں. ان لوگوں کے ساتھ محشور ہوں گے وہ افراد کے جو قیامت کے دن آئیں گے اور اس حالت میں ہوں گے کہ ان کے دلوں میں قرآن مجید ہوگا. جی ہاں، ہمیں قرآن مجید کو حفظ کرنے کی بھی کوشش کرنی چاہیے، ان کی آیات پر عمل پیرا ہونے کی کوشش کرنی چاہیے. جی ہاں، تو ہمارا درس چل رہا ہے تجوید کا. آج ہم گفتگو کرنے والے ہیں مد کے حوالے سے، تو آئیے گفتگو کا آغاز کرتے ہیں استاد جنت حسین شاہ صاحب کے ساتھ. قبل السلام علیکم ورحمۃ اللہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
آپ کو پروگرام میں خوش آمدید کرتے ہیں اور شکریہ بھی ساتھ کے ساتھ کہ آپ مثلاً اتنی مصروفیات کے باوجود بھی ہمارے ساتھ یہاں پر تشریف لائیں.
مہربانی. بسم اللہ الرحمن الرحیم. خدا کا لاکھ لاکھ شکر ہے کہ جس نے ہمیں یہ توفیق دی ہے کہ ہم اپنی زندگی کا کوئی حصہ جو قرآن کی خدمت میں گزاریں اور کوشش کریں کہ اس پر عمل بھی کر سکیں.
جی انشاءاللہ استاد، ہم اس درس کو آگے بڑھائیں گے اور اسی طرح سے جیسے گزشتہ درس ہمارے چلتے رہے ہیں، لیکن اس سے پہلے مختصر سا وقفہ. جی ناظرین، تو آئیے وقفے کے بعد پھر حاضر ہوتے ہیں. ناظرین، تو آئیے درس کو شروع کر رہے ہیں. جی استاد، ایک مرتبہ پھر پروگرام میں خوش آمدید درس کرتے ہیں. اور پھر جو سب سے پہلا سوال میرا مد کے حوالے سے ہے وہ یہ ہے کہ ہماری جو قرآن ہوتا ہے معمولاً اس میں ایک علامت بنی ہوئی ہوتی ہے کہ جس کو عام زبان میں ہم مد کہتے ہیں، تو آپ تفصیلی طور پر بیان فرمائیں کہ خود مد کیا ہے اور سبب مد کیا ہوتا ہے.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. مد کے حوالے سے دیکھیے، خود مد کا جو مطلب ہے عربی زبان میں، مد کا مطلب ہی کھینچنا ہوتا ہے.
جی
ابھی جو بھی قرآن کی چاپ ہے، چاہے خط عثمان تھا ہے یا جو بھی قرآن کی چاپ، قرآن تو ایک ہی ہے نا، لیکن اس کی چاپ مختلف ہوتی ہے. وہاں پہ علامت لگائی گئی ہوتی ہے، ایک علامت سی لگائی جاتی ہے. اب دیکھنا یہ ہے کہ یہ علامت کیا ہوتی ہے، کس جگہ پہ لگائی جاتی ہے اور اس کیا طریقہ کار کیا ہے اس کا پڑھنے کا. سب سے پہلے مد جو ہے اس کا مطلب یہ کھینچنا ہوتا ہے، اور اس کو جس حرف کے اوپر یہ علامت خاص جو مد کی ہے، یہاں پہ کوئی بورڈ وغیرہ یا اس طرح کوئی سسٹم نہیں ہے کہ سمجھایا جائے کہ وہ علامت کیا ہوتی ہے. مطلب معمولاً جانتے ہیں ہمارے لوگ جو ہے، وہ اس سے اشنائی رکھتے ہیں کہ مد کی علامت کون سی ہوتی ہے. یہ لمبی سی علامت ہوتی ہے، اس کو مد کہتے ہیں. اور جس حرف کے اوپر یہ علامت آ جاتی ہے اس کو کھینچا جاتا ہے. ایک نقطے کی طرف توجہ کرنی چاہیے کہ بعض دفعہ ہم یہ دیکھتے ہیں کہ ایک حرف کے اوپر جو حرکت ہوتی ہے، معمولاً ایک حرکت اس کو پڑھا جاتا ہے، زبر ہے، زیر ہے، پیش ہے. شاید ہماری جو یہ جو میں عرض کرنا جا رہا ہوں، یہ شاید ہماری بات تکراری ہو، پہلے بھی ہم نے اس کا ذکر کیا ہو، لیکن چونکہ ہمارا درس یہ چل رہا ہے سمجھانے کے لیے، یہ ایسے عرض کروں گا کہ ایک حرکت ہوتی ہے زبر، زیر یا پیش، حرف کے اوپر آتی ہے. بعض دفعہ ہم جب قرآن کھولتے ہیں دیکھتے ہیں کہ نہیں، ایک ڈفرینٹ چیز ہوتی ہے، اسے زبر زیر پیش نہیں ہے، بلکہ وہی زبر کو کھڑا کر کے لکھا جاتا ہے، یا زیر جو ہوتی ہے کسی حرف کے نیچے ہوتی ہے وہ کھڑی زیر، یا جو پیش معمولاً ہوتی ہے اسی کو الٹا کر کے لکھا جاتا ہے. یہاں پہ توجہ کرنی چاہیے کہ یہ بھی ایک مد کی علامت ہوتی ہے. وہ جو علامت مد ہوتی ہے حرف کے اوپر، اس کے علاوہ یہ جو چیز ہوتی ہے، اس کو جس حرف کے اوپر یہ کھڑی زبر آ گئی ہے یا کھڑی زیر ہے یا الٹی پیش ہے، ان کو حروف مدی کہتے ہیں. اس سے پہلے کہ میں مد کے حوالے سے زیادہ وہ تفصیل بیان کروں، ان کو حروف مدی کہتے ہیں.
جیسے مثلاً ایک آپ نے فرمایا کہ کھڑا زبر یا کھڑا زیر جو ہوتا ہے، اس کے علاوہ جو ایک خاص شکل ہوتی ہے الف کے اوپر، उसमें और इसमें क्या दोनों में कोई फर्क है?
देखिए, एक जैसे हमने हरूफ मदी पहले बयान किया है कि जिस हर के ऊपर ज़बर है, बाद में अलिफ है, उसको अलिफ
सही,
मदी कहते हैं,
बिल्कुल
या है नीचे उसके पहले वाले हर्फ के नीचे ज़ेर है, बाद में या आ गई है, उसको याए मदी कहते हैं, या
जी
वो मदी के वो साकन उससे पहले वाले हर्फ पे पेश है, उसको वो मदी कहते हैं। सेम ये वही चीज़ होती है, वो जो हरूफ मदी हमने जिनकी
सही,
तारीफ बयान की थी,
बिल्कुल
अलिफ मदी, वो मदी, या मदी हमने बयान किया था, जो खड़ा ज़बर है या खड़ा ज़ेर या उल्टा पेश होता है, ये वही होते हैं, हरूफ मदी होते हैं। लेकिन जो बाज़ दफ़ा बाज़ कुरान की जो चाप होती है, उसमें ये चीज़ नहीं आती, इसलिए बयान करना ज़रूरी है। लेकिन हमारे जो हिंदू पाकिस्तान में जो चाप है, आसानी के लिए वहाँ पे खड़ा ज़बर होता है, खड़ा ज़ेर
जी
होता है, या उल्टा पेश वहाँ पे लगा दिया जाता है। इससे मुराद वही हरूफ मदी होते हैं। हरूफ मदी क्या होता है, यानी इसको दो हरकत के बराबर पढ़ना, एक ज़बर है जिस जहाँ पे खड़ा ज़बर आ गया, उस एक ज़बर की नस्बत इसको दो बराबर पढ़ना, या ज़ेर होता है और खड़ा ज़ेर आ गया है, इस खड़ा ज़ेर को उस ज़ेर की नस्बत दो बराबर करके दो हरकत पढ़ा जाता है। इसी तरीके से उल्टा पेश भी दो हरकत होते
बिल्कुल
हैं। अब यह है कि सबब मदी, जो दूसरा आपने उसमें सवाल किया है, मद का बयान कर दिया है, जो सबब मद होता है वो कहीं हमारी बस जो हो ज़्यादा तुलन हो जाए बात का ख्याल रखते हुए, अगर
जी,
कहीं ज़्यादा हो गया तो
सही
बयान
इंशाल्लाह।
फरमाइएगा। जो सबब मद होता है, यहाँ पे पहला जो सबब है वो सबब हमज़ा होता है। हमज़ा सबब मद होता है या एक सुकून होता है, ये दो तो चीज़ें हमेशा वो
जी
मद का बायस बनती हैं। अलिफ मदी, वाव मदी या मदी के बाद अगर हमज़ा या सुकून आ जाए, यानी हर्फ साकिन या हमज़ा आ जाए, तो वहाँ पे एक और मद की किस्म बन जाती है, जिसे हम मद मुत्तसिल कहते हैं, मद मुनफसिल
जी
कहते हैं, मद लाजिम व आरज, बाकी उसकी अकसाम है। ये दो चीज़ें सबब बनती है, जो आपने सवाल किया उसका जवाब दे रहा हूँ, कि जो सबब मद होता है वो दो चीज़ें होती हैं, या हमज़ा होता है या हर्फ साकिन होता है। हर्फ साकिन मसलन बिस्मिल्लाहिर्रहमानिर्रहीम सूरह अलहम्द के आखिर पे जो पढ़ते हैं, गैरिल मग़दूबी अलैहिम वलद्दालीन, यहाँ पे दो को जो लंबा किया है, बाद में चूंकि लाम वहाँ पे, लाम पे तशदीद है, लीन वहाँ
सही
पे पहला लाम साकिन है, बाद वाला मुतहर्रिक था, दोनों को एक करके उसके ऊपर तशदीद लगा दी गई है। तो ये यहाँ पे जो हर्फ साकिन है, लाम साकिन है, वो उसके मद का बायस बन गया है। या जो हमज़ा है मसलन बिस्मिल्लाहिर्रहमानिर्रहीम यशा यशा, बाद में यशा आ हमज़ा है यहाँ पे,
जी
यशा उसको खींच के पढ़ेंगे। इसके आगे फिर अकसाम है, मद मुत्तसिल होती है, मुनफसिल होती है, या मद
अभी जैसे कि
लाज़िमा।
आप बयान फरमा रहे हैं कि अकसाम होती हैं, हमारे यहाँ तो मामूलन एक ही तरह से समझा जाता है। मसलन जब मद की बात होती है तो सिर्फ एक चीज़ ज़हन में आती है, बस वही एक अलामत जो आपने बयान फरमाई है। लेकिन आप जो बयान फरमाए कि मुत्तसिल और मुनफसिल, तो बहुत जालिब बहस है हमारे लिए।
जी, देखिए इस ज़रूरी है कि इसको भी बयान कर दिया जाए
जी
अगर हमारे पास टाइम हो।
जी
तो
जी बयान
देखिए,
फरमाए।
एक मद मुत्तसिल होती है, एक मुनफसिल होती है, बाकी जो अकसाम है अगर वक्त रहा तो बयान करूँगा। इजाज़त दीजिए कि मद मुत्तसिल और
जी
मुनफसिल के
बिस्मिल्लाह।
हवाले से बयान कर दूँ, कि जो मद मुत्तसिल होती है, मद मुत्तसिल का जो हमने ये चीज़ बयान किया है कि उसका जो सबब होता है या हमज़ा होता है या सुकून होता है,
बिल्कुल
मद मुत्तसिल और मुनफसिल हर दो मद का राबता हमज़ा के साथ है। दो चीज़ें सबब बन रही हैं, या हमज़ा है या अरफे साकिन है। मद मुत्तसिल या मुनफसिल का राबता हमज़ा के साथ होता है, सुकून वो बाद वाली बास में है, कि जब अरफ बाद में साकिन आ जाए, हरूफ मदी के बाद अरफ साकिन आ जाए, तो वहाँ पे वो कौन सी मद है। मद मुत्तसिल एक हर्फ जो हमने बयान किया, ये तीन चीज़ें ज़रूर याद में जहन में रहें, याद रखिए कि अलिफ मदी, वाव मदी, या मदी, चूँकि
सही
हरूफ मद हैं। अब हरूफ मद या सबाब मद, हरूफ मद और सबाब मद जब इकट्ठे आ जाए, तो यहाँ पे एक मद की अलामत बन जाती है। हरूफ मदी हमेशा ये हरूफ मदी के बास हमारे जो यहाँ पे चल रही है, ये जहन में रहे। अलिफ मदी, वाव मदी या मदी, अगर एक हर्फ में आ जाए, उसके फौरन बाद उसी कलमे में अगर हमज़ा आ जाए, तो इसको मद मुत्तसिल कहते हैं।
जी
मसलन ये जो मैंने मिसाल दी है, यशा यशा, शीन के बाद अलिफ है, शीन के ऊपर ज़बर है, अलिफ अलिफ मादी है, उसके बाद में हमज़ा आ गया, यशा या यशा आ, उसकी अगर हरकत पढ़ना चाहे, देखो उसके जो कि यहाँ पे हमज़ा है, हमज़े के हवाले से हमारी बात चल रही है, यशा आ, या मसलन सू आ, या मसलन इसके अलावा कोई मिसाल दे सकते हैं कि मसलन सी आ, बहुत सारी मिसालें हैं कुरान में, बहुत सारी इसकी मिसालें हैं कि मद मुतसिल को
जी
वहाँ पे लेके आ सकते हैं। तो ये हमारे मद मुतसिल ये
मुतसिल
है, या मसलन अम्बिया, अम्बिया आ, ये
जी
मद मुतसिल है। तो मद मुतसिल में हमने कहा कि हरूफ मद्दी जो तीन है, वो
वाओ
है
अलिफ
वो मद्दी, वो या
या
मद्दी या
मदी
अलिफ
बिल्कुल
मद्दी,
जी
इनके फौरन बाद हमज़ा उसी कलमे में अगर आ जाए तो इसको मद मुतसिल कहते हैं। ये अगर जहन में रहे तो मद मुनफसिल आसान हो जाएगा। मद मुतसिल यानी हरूफ मद्दी के फौरन बाद उसी कलमे में हमज़ा आ
सही
जाए तो मद मुतसिल। मुनफसिल ये होती है कि हरूफ मद्दी और जो हमज़ा जो सबब बन रहा है वो इकट्ठे हैं, लेकिन हरूफ मद्दी पहले वाले कलमे में,
जी
हमज़ा जो सबब मद बन रहा है वो बाद वाले कलमे में आ गया। ठीक
सही,
है, बस मिसाल
यानी
देता
दोनों
हूँ,
जुदा कलमे में हैं,
जुदा
अलग
जुदा
अलग
कलमे। मसलन
जी
बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना अअतैना कल कौसर, इन्ना अअतै, देखिए इन्ना यहाँ पे अलिफ मद्दी है,
सही
इन्ना अलिफ उससे पहले वाला जो नून है, नून के ऊपर जबर अलिफ मद्दी है यहाँ पे, उसके बाद अअतैना, अ हमजा है शुरू में, इन्ना जुदा अअतैनाक जुदा, या
जुदा
मतलब सूरह कादर, इन्ना अनजलनाहु, इन्ना अनजलनाहु फी लैलतिल कद्र, ये मद मुनफसिल है, दोनों का
जी
फासला आ गया, मुनफसिल फासला से है, यानी सबब मद और हरूफ मद्दी के बीच में फासला आ जाए, जुदा जुदा कलमे में आ जाए, ये मद मुनफसिल होती
मुनफसिल है।
है।
बहुत शुक्रिया, वाकन बहुत प्यारी और खूबसूरत बहस थी, और इंशाल्लाह इसको हम तत्बीक करेंगे उन आयात के
अच्छा
साथ के जो अभी हमारे पार्टिसिपेंट भी तिलावत करेंगे। और उससे पहले चूंकि हम मामूल है कि उस्ताद मिशावी की आवाज़ में हम सुनते हैं किरात उन आयात की कि जिनको हमारे पार्टिसिपेंट शिरकत करने वाले पढ़ेंगे तिलावत करेंगे। जी नाज़रीन, तो तिलावत कलाम मजीद से फैज़ जी नाज़रीन, आप तिलावत समाअत फरमा रहे थे सूरह अंबिया आयत नंबर 92 से लेकर आयत नंबर 107 तक। तो आइए प्रोग्राम का दूसरा सेटमेंट, दूसरा हिस्सा शुरू कर रहे हैं जो मुतालिक है आप हजरात से, यानी उसमें तिलावत फरमाते हैं आप। और फिर यहाँ पर स्टूडियो में हमारे साथ मेहमान और उस्ताद जो मौजूद हैं वो बतलाते हैं कि किस हद तक आपने तिलावत सही की है और आपको किन हरूफ की तिलावत किस तरह से अंजाम देनी चाहिए थी। हमारे साथ में पार्टिसिपेंट में से दो हजरात मौजूद हैं, तो देखते हैं पहले कॉलर हमारे साथ कौन है। सलामुन अलैकुम
वालेकुम अस्सलाम।
जी, कैसे हैं आप जी? बिस्मिल्लाह तिलावत फरमाएं सूरह अंबिया आयत नंबर 92 से।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। इन्ना हाज़िही उम्मतुकुम उम्मतन वाहिदतन वअना रब्बुकुम फ़ाअ'तीनि وَتَقَطَّعُوا أَمْرَهُمْ بَيْنَهُمْ كُلٌّ إِلَيْنَا رَاجِعُونَ فَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ وحرام على قرية أهلكناها أنهم لا يرجعون حتى إذا فتحت يأجوج ومأجوج وهم من كل حدب ينسلون واقترب الوعد الحق فإذا هي شاخصة أبصار الذين كفروا يا ويلنا قد كنا في غفلة من هذا أبصار الذين كفروا يا ويلنا قد كنا في غفلة من هذا بل كنا ظالمين إنكم وما تعبدون من دون الله حسب جهنم أنتم لها واردون صدق الله العلي العظيم.
जी अभी तिलावत फरमा रहे थे जनाब हुसैन अब्बास साहब के, बहुत अच्छी तिलावत फरमाई है। तो देखते हैं हमारे उस्ताद ने किस हद तक आपकी आवाज़ और साथ ही साथ आपके तजवीद को पसंद किया है। जी उस्ताद,
माशाल्लाह बहुत खुशी हुई है कि हुसैन साहब ने अच्छे लेन अच्छे अंदाज में और बड़ी मेहनत के साथ जो है वो तिलावत की है। खुदा मज़ीद इनकी तौफीक अता खैर में इजाफा फरमाए और हम सब को खुदा तौफीक दे के हम कुरान की ज़्यादा से ज़्यादा तिलावत कर सकें, क्योंकि जितना हम कुरान के साथ मानूस रहते हैं इतना ही हमारी गलतियां भी दुरुस्त होती हैं। मेरी हुसैन अब्बास साहब से ये गुजारिश है कि कुरान की तिलावत को वो अपना ज़िंदगी का शेड्यूल बना लें इस तरीके से कि हर रोज़ कम अज़ कम एक दो सफ़े की तिलावत जो है वो ज़रूर आनी चाहिए, बिलखसूस सुबह की नमाज के बाद, चूँकि वक्त भी ऐसे होता है कि इंसान का वो दिन भी अच्छा गुजरता है। एक तो खैर बरकत होती है, दूसरे हमारी प्रैक्टिस हो जाती है। जो हमारी उर्दू ज़बान वाले अफराद में जो मुश्किल मामूलन है वो हुसैन साहब में भी है ये मुश्किल कि वो जहाँ पे जिस हर्फ को खींचना चाहिए वहाँ को उसको खींच नहीं रहे, या जिसको नहीं खींचना था उसको खींचे। जैसे कि हमारी अभी जो बात चल रही थी हरूफ मद्दी के हवाले से बात चल रही थी, तो कहा कि जहाँ पे अलिफ वो या हरूफ मद्दी जो हैं वो आ जाते हैं वहाँ पे उनको आम हरकत से खींच के पढ़ा जाता है, दो बराबर पढ़ा जाता है। अभी आयत नंबर 96 में بسم الله الرحمن الرحيم حتى إذا فتحت يأجوج ومأجوج وهم من كل حدب ينسلون। अब यहाँ पे यأجوج ومأجوج जीम जो बाद वाला है, यأجوج ومأجوج दोनों जीम को इन्होंने खींच के पढ़ा है, हालांकि इसके ऊपर फ़कत पेश है, दोनों पे फ़कत एक एक पेश है वहाँ पे, ना ही उल्टा पेश है जो हमने बयान किया है और ना ही उसके बाद वो आ रही है, यहाँ पे इन्होंने खींच के पढ़ा है। और इसी के बरक्स आयत नंबर 97 में इन्होंने जो आयत का आखिरी टुकड़ा है हाज़ा बल कुन्ना ज़ालिमीन, हाज़ा ज़ाल को इन्होंने शॉर्ट पढ़ा है, हाज़ा बल जल्दी से पढ़ा है, यहाँ पे इन्होंने अलिफ को अदा नहीं किया, हालांकि यहाँ पे हाज़ा दोनों को खींच के पढ़ना चाहिए था, चूँकि हा के ऊपर खड़ी ज़बर है और ज़ाल के बाद अलिफ आ रहा है, हरूफ मद्दी है। और एक इससे बढ़ के जो नुक्ता, ये तो दो जो नुक्ते बयान किए हैं ये रूहानी के मुतल्लिक हैं, यानी इसको इस तरीके से जो हरूफ मद्दी हैं उनको खींच के पढ़ना चाहिए। एक तजवीद के हवाले से नुक्ता बयान कर दूं कि अगर मेरी आवाज़ सुन रहे हों हुसैन साहब, तो आयत नंबर 93 पे बिस्मिल्लाहिर्रहमानिर्रहीम वतक़त्तऊ अम्रहुम बैनहुम, यहाँ अम्रहुम बैनहुम यहाँ पे मीम साकिन जो है वो हर्फ बा के पास पहुँचा है, जहाँ भी इस तरीके से हो कि मीम साकिन बाद में जो उसके अगर बा आ जाए वहाँ पे मीम में इख्फा होता है
जी,
इख्फा यहाँ पे थोड़ा सा ठहरना जिसको मक्स कहते हैं, थोड़ा सा रुकना पड़ता है, जैसे मैं अभी मैंने रुक के पढ़ा है, और फिर इसको गुन्ना कहते हैं हम बेना हम, जल्दी से नहीं गुजरना चाहिए, वतक़त्तऊ अम्रहुम बैनहुम ये गलत है,
ऐसा लगना चाहिए कि यहाँ पर आवाज़ रुक गई है।
जी जी यहाँ पे थोड़ा सा लंबा और खींच के पढ़ना चाहिए, बिलखसूस जो हमारे हरूफ मद्दी की गलती है वो नहीं होनी चाहिए।
बहुत शुक्रिया, वाकन बहुत अच्छी तिलावत की है हुसैन अब्बास साहब, और आप आखिर तक हमारे साथ टेलीफोन लाइन पर मौजूद रह सकते हैं। और हमारे दूसरे पार्टिसिपेंट हैं जनाब नदीम साहब के, जो हिंदुस्तान से हमारे साथ में हैं। सलाम अलैकुम। कैसा मिजाज है जी? आप तिलावत फरमाएं सूरह अंबिया आयत नंबर 99 से 107 तक। बिस्मिल्लाह
لو كان هؤلاء آلهة ما وردوها وكل فيها خالدون لهم فيها زفير وهم فيها لا يسمعون إن الذين سبقت لهم من الحسنى أولئك عنها مبعدون لا يسمعون حسيسها وهم فيما اشتهت أنفسهم خالدون لا يحزنهم الفزع الأكبر وتلقاهم الملائكة هذا يومكم الذي كنتم توعدون يوم نطوي السماء كطي السجل للكتب كما بدأنا أول خلق نعيده وعدا علينا إنا كنا فاعلين ولقد كتبنا في الزبور من بعد الذكر أن الأرض يرثها عبادي الصالحون إن في هذا لبلاغا لقوم عابدين وما أرسلناك إلا رحمة للعالمين صدق الله العلي العظيم
وصل على محمد وآل محمد اللهم صل على محمد وآل محمد
الحمدللہ جزاک اللہ بہت اچھی تلاوت ہے جناب ندیم صاحب اور شکر گزار ہیں کہ آپ نے ہم کو ہندوستان انڈیا سے جوائن کیا ہے لیکن دیکھتے ہیں استاد نے آپ کو کتنا پسند کیا ہے اور کتنے حد تک آپ کی تلاوت اور تجوید درست ہے جی استاد
ماشاءاللہ سلام اور درود پیش کرتے ہیں ندیم صاحب کی خدمت میں بہت اچھا پڑھا ہے ایک دو نکات کی طرف ضرور توجہ کریں آیت نمبر 103 میں چونکہ وقت کم ہے ورنہ یہ دوبارہ تکرار کرتے شاید وہ غلطی جو انہوں نے کی ہے وہ رف ہو جاتی وہ ٹھیک پڑھ ٹھیک
سے جی وہ لائن پر ہمارے ساتھ میں موجود ہیں
چونکہ ٹائم کم ہے میں ایک دو نکات چونکہ معمولا دیکھنے میں آئے ہیں اس کو بیان کرنا چاہ رہا ہوں یہ اگر ہماری آواز سن رہے ہیں تو 103 آیت نمبر میں انہوں نے لا یحزنہم الفزع الاکبر وتلقاہم الملائکہ پڑھا تتلقہ چونکہ دو تا ہیں ایک تا کو انہوں نے جلدی سے پڑھا ہے تتلقاہم الملائکہ اور دوسرا ہا اولا جو آیت نمبر 99 میں ہے یہ کلی طور پہ میں بیان کرنا چاہوں گا کہ چونکہ ہماری بات جو ہے وہ مادہ متصل اور منفصل کے حوالے سے تھی اس کی مقدار کیسی ہونی چاہیے چونکہ ہمارے پاس ٹائم نہیں تھا اور جلدی سے ہم نے فقط اس کی تعریف ہی بیان کر پائے اگر ٹائم ہوتا تو بیان کرتے تو شاید ندیم صاحب میں جو یہ مشکل تھی مقدار کی وہ شاید مشکل حل ہو جاتی دیکھیے جو مد متصل ہوتی ہے منفصل ہوتی ہے اس کا ہم نے سبب ایک بیان کیا ہے کہ اس کا سبب کیا ہوتا ہے حمزہ ہوتا ہے حروف مدی کے بعد اگر حمزہ آ جائے پہلے والے کلمے یعنی اسی کلمے میں جس میں حروف مدی ہے اگر حمزہ بھی آ جائے تو وہ مد متصل ہوتی ہے اگر حمزہ بعد والے کلمے میں اور حروف مدی پہلے والے کلمے میں ہوں تو اس کو مد منفصل کہتے ہیں لیکن اس کی مقدار کیا ہونی چاہیے یہ مقدار کے حوالے سے جو ندیم صاحب میں مشکل تھی ہم چونکہ نہیں بیان کر پائے اس لیے شاید وہ ہم ان کی غلطی بھی نوٹ نہیں کر سکتے ہیں لیکن جو مد متصل ہوتی ہے اس کو 4 یا 5 حرکت ہم اس کو پڑھ سکتے ہیں 4 حرکت کے برابر پڑھ سکتے ہیں یا 5 حرکت کے برابر پڑھ سکتے ہیں متصل کو جو مد منفصل ہے اس کو بھی 4 اور 5 کی طرح پڑھ سکتے ہیں لیکن ایک اور بھی اس میں گزینہ ہوتا ہے کہ 2 حرکت بھی اس میں جائز ہوتی ہے 2 حرکت کے برابر جو ہماری تبھی تھی جیسے حروف مدی کو ہم کہتے تھے 2 حرکت کے برابر پڑھتے ہیں آ آ اسی طریقے سے جہاں پہ بھی مد منفصل آ جائے مد منفصل والے حرف کو 2, 4 اور 5 حرکت کے برابر پڑھا جا سکتا ہے یہاں پہ ایک اور میں نقطہ بالخصوص جو ہمارے قاری حضرات ہیں جنہوں نے تجوید پہ کام کیا ہے ان کی توجہ مبذول کروانا چاہوں گا وہ یہ کہ جب ہم قرآن کی تلاوت کرتے ہیں تلاوت شروع کرتے ہیں تو مد متصل کی مقدار ہم نے بیان کیا 4 یا 5 حرکت منفصل کی 2, 4 اور 5 حرکت ہے جب ہم قرآن کی تلاوت شروع کر رہے ہیں تو جو ہماری تلاوت ہے اس میں مقدار معین ہونی چاہیے.
جی
مثلا
یعنی کہ
متصل کو
مثلا ہم چار برابر کھینچنا چاہتے ہیں یا پانچ؟
جی جی مثلا جو تلاوت ہم جس صفحے کی یا جتنی آیات کی کرنا چاہ رہے ہیں اس میں مثلا دو تین مد متصل آ گئی ہیں, اس کو ایسے نہیں کر سکتے کہ پہلے کو چار برابر
کسی کو چار
دوسرے کو پانچ برابر,
ایسے
نہیں کر سکتے. اور اسی طریقے سے مد منفصل, اور یہاں پہ ایک اور بیچ میں نقطہ اگر ٹائم
جی ٹائم میرے خیال سے
یہ ایک نقطہ بیان کر دوں وہ یہ کہ مد متصل کوشش کیجئے کہ مد منفصل کو مد متصل سے زیادہ بڑھ کے نہیں, چونکہ ہم نے کہا مد متصل کو چار حرکت بھی پڑھ سکتے ہیں, یہ نہیں ہو سکتا مد متصل کو چار حرکت اور منفصل کو پانچ حرکت چونکہ جائز ہے اس تلاوت میں پانچ حرکت.
بہت شکریہ بہت شکریہ. اور جی ناظرین تو آئیے دیکھتے ہیں درس کا خلاصہ. واقعاً بہت اچھے اچھے نکتے تھے کہ جو استاد نے ہمارے لیے بیان کیے ہیں, اور اگر ہم ان پر توجہ کریں تو ہم بھی واقعاً بہت اچھی تلاوت کر سکتے ہیں. تو ہم استاد کے شکر گزار ہیں. اسی طرح اپنے پارٹیسپینٹس اور اپنے شرکا اور دنیا میں جہاں کہیں بھی موجود آپ ہمیں دیکھ رہے ہیں ہم آپ کے شکر گزار ہیں. انشاءاللہ اگلے ہفتے پھر حاضر ہوں گے, تب تک کے لیے خدا حافظ.
الف لام را